This is VOA News, coming to you by remote. I'm Gene Randall. We begin here in the United States, where Trump administration officials and top Democratic congressional leaders are to meet today on another COVID-19 economic relief bill. And the White House appears closer to accepting Democratic demands that jobless Americans keep getting supplemental unemployment benefits of $600 a week, which are expiring. Since so many Senate Republicans are opposed to the extension, it will have to pass on the strength of Democratic support. It is the beginning of August, and it is painful to look back. Coronavirus deaths in the U.S. soared by over 25,000 in July, as cases doubled in 19 states during the month. The figures come from Reuters and further erode hopes of quickly reopening the American economy. The country recorded nearly 1.9 million new cases in July, pushing the total infection number to about 4.6 million at a cost of more than 153,000 lives lost. Some outdoor virus testing sites in Florida are shutting down in hurricanes. Meanwhile, the state's daily death numbers are setting grim records. Nearly 7,000 people in Florida have died in the pandemic. Case count in the state, more than 470,000. Worldwide, Johns Hopkins University puts the COVID case number at 17.6 million, with fatalities approaching 680,000. Mexico now has the third largest death toll, 46,000, trailing only the United States and Brazil. Mexican health officials yesterday said the country had recorded close to 700 new fatalities. Vietnam suffered its first COVID-19 death this week. Now a third victim has died in the city of Da Nang, which has become a hotspot, reporting more than 100 infections, including a dozen new cases today. COVID is again spreading in Hong Kong. The semi-autonomous Chinese territory says it found 100 new corona cases today. City authorities have reimposed dining restrictions and face mask requirements. More news online at voanews.com. This is VOA News. There has been another dramatic spike of virus cases in India, more than 5,700 infections in the latest 24-hour period, pushing its caseload to almost 1.7 million. Well over half of those infections happened in July. In South Korea, the elderly leader of a religious sect has been arrested after being linked to more than 5,000 of the country's 14,000 COVID infections. He's charged with underreporting religious gatherings. British Prime Minister Boris Johnson says he's putting off plans to further ease lockdown conditions in the UK. Johnson says there is evidence that the prevalence of COVID-19 in the community is likely rising for the first time since May. Britain has lost upwards of 46,000 lives to the pandemic. In Namibia, schools will be suspended for the second time in 4 months next week. President Hage Geingob also says limits on public gatherings will be tightened to 100, down from 250. This amid surging coronavirus cases. Namibia has 2,129 confirmed COVID infections and only 10 deaths, but the country's rate of daily new cases is now the fourth highest on the African continent. China got some good pandemic news today. New cases in Xinjiang province have fallen by 50%, boosting optimism that the outbreak there is winding down. Though it is not known how he will enforce it, U.S. President Donald Trump says he is banning TikTok in the United States after failing to pressure the short video app's Chinese owner to sell it off. The apparent issue, national security concerns over how TikTok handles personal data. Losing its U.S. market would represent a major blow for the Beijing-based ByteDance, one of the few truly global Chinese conglomerates, thanks to TikTok's commercial success. Reuters quotes a source who says ByteDance's valuation expectations for TikTok exceeded $50 billion and that the company was insisting on retaining minority ownership. It seems both ideas turn into dead ends. TikTok has up to 80 million active monthly users in the United States. The U.S. has intensified its economic pressure on China over its treatment of ethnic minorities, notably Uyghurs in far western Xinjiang province. It is the latest sign of a badly frayed U.S.-China relationship and comes a week after the Trump administration closed the Chinese consulate in Houston, Texas, prompting Beijing to force last weekend shutdown of the U.S. consulate in Chengdu. The U.S. Treasury Department says it has blacklisted the Xinjiang Production and Construction Corps, known as XPCC, along with former party secretary and the current deputy secretary. China denies minority mistreatment and says the camps holding large numbers of Uyghurs provide vocational training needed to fight extremism. Washington's action freezes any U.S. assets of XPCC and generally prohibits Americans from dealing with it. More news online at voanews.com. Via remote, I'm Gene Randall, and this is VOA News.
ये वॉइस ऑफ अमेरिका है, प्रोग्राम जहां रंग के साथ वाशिंगटन से मैं हूं असद हसन। आज के इस प्रोग्राम में आप सुनेंगे अफगानिस्तान के हेरात सूबे में अफगान फिजाइया की कार्रवाई, मुआहदे के तहत रिहाई पाने वाले बाज तालिबान कमांडरों और आम शहरियों की हलाकत, अमरीका की जानिब से हमले की मजम्मत। ये कार्रवाई अमरीका तालिबान मुआहदे और बैन अफगान मुजाकरात के इम्कानात पर कैसे असरअंदाज हो सकती है, बात करेंगे साबिक अफगान गवर्नर आसिफ नंग और वाशिंगटन में मिडिल ईस्ट इंस्टीट्यूट से वाबस्ता सीनियर तजियाकार डायरेक्टर पाकिस्तान सेंटर मार्विन वाइनबॉम से। अमेरिका के न्यूक्लियर सिक्योरिटी इंडेक्स में पाकिस्तान 47 पॉइंट्स की तरक्की के साथ दर्जा बंदी में 19वें नंबर पर। क्या दुनिया का पाकिस्तान के न्यूक्लियर कमांड एंड कंट्रोल सिस्टम पर एतमाद बहाल हो रहा है? पाकिस्तान को इस बेहतरी से क्या फ़ायदा हासिल हो सकता है? गुफ्तगू करेंगे जेम्स मार्टिन सेंटर फॉर नॉन प्रोलिफरेशन स्टडीज़ से वाबस्ता सीनियर फेलो माइल्स ए पॉम्पर, मिडिल ईस्ट इंस्टीट्यूट में पाकिस्तान सेंटर के डायरेक्टर मार्विन वाइनबॉम, पाकिस्तान के मुमताज़ न्यूक्लियर साइंसदान डॉक्टर समर मुबारक मंद और इंस्टीट्यूट ऑफ स्ट्रेटजिक स्टडीज से वाबस्ता फैसल मोहम्मद से। तीसरे सेगमेंट में नफीसा हुद भाई कोविड 19 के दिनों में अमेरिका की तरफ से ग़िज़ाई ज़रूरियात पूरी करने की कोशिशों का जायज़ा लेंगी। उनके साथ शरीक गुफ्तगू होंगे रिपब्लिकन रानमा तलत रशीद और काउंसिल ऑफ अमेरिकन इस्लामिक रिलेशन से वाबस्ता सरवत हुसैन। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब।
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
अफगानिस्तान के सुबह हेरात में अफगान एयरफोर्सेज ने एक फिजाई कार्रवाई की है जिसमें 45 अफराद की हलाकत हुई है और अमरीका इसकी सख्त मजम्मत कर रहा है और इस वाक़े की तहकीकात का भी मुतालबा किया जा रहा है। अमरीका के अफगानिस्तान के लिए खसूसी नुमाइंदे जलमे खलीलजाद, उनका कहना यह है कि अफगानिस्तान में गुज़श्ता 24 घंटे इंतहाई पुरतशद्दद रहे और इस दौरान कई अफराद हलाक हुए। इससे पहले सेंटकॉम के जो सरबराह हैं वो भी अफगानिस्तान में इस तशवीश का इजहार कर चुके हैं कि वहाँ पे वायलेंस जो है वो उसका बदतरीन दौर है, उसका सामना करना पड़ रहा है। लेकिन ये कार्रवाई कैसे हुई जिसमें तालिबान के कुछ कमांडर्स के भी मारे जाने की इतलात मिल रही हैं, इसके क्या इम्पैक्ट हैं, एनालिसिस हम लेते हैं। हमारे साथ मौजूद हैं आसिफ नंग साहब, फार्मर गवर्नर हैं लगमान सूबे के और इसके साथ साथ एजुकेशनिस्ट हैं, पोलिटिकल एनालिस्ट एंड कमेंटेटर भी हैं। नंग साहब बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया। ये बताइएगा कि ये अफगान एयर फोर्सेस की ये कार्रवाई जिस पे अगर अमेरिका को तश्वीश है तो फौरी तौर पे जहन में सवाल ये आता है कि क्या अमेरिका और इत्तेहादी फोर्सेस जो यूनिट्स वहाँ पे मौजूद हैं वो अफगान फोर्सेस की फिजाई कार्रवाई में लॉयजॉन में नहीं होते क्या?
जी मैं सलाम पेश करता हूँ आपको और सारे सामीन को। जहाँ तक यहाँ पे अफगान फोर्सेस की कैपेसिटी के सवाल है तो हम कैपेसिटी बिल्डिंग के स्टेज में हैं, एक ये बात है। दूसरा बात ये है कि उसकी जो एक कम्प्लेक्स होता है यहाँ पे, जिस तरह ड्रोन है यहाँ पे नाइट विजन वगैरह जो है, और यहाँ पे जितना भी हमारी इसकी रिलेवेंट जो है, ये टूल्स जो है हमारे अफगान फोर्सेस की काफी नहीं है, तो इसलिए कभी कभी मिस्टेक होता है। और दूसरा बात यह है कि तालिबान भी जो विलेज को बहुत यूज करते हैं, जितने भी हमारे गांव है यहाँ पे लोग है, विलेजर्स है जहाँ पे लोग रहते हैं, तो सिविलियंस एरिया जो है वो तालिबान यूज करता है, तो इसलिए कभी कभी ये भी बहुत कम्प्लेक्स होता है कि हमारे फोर्सेज जो है वो तालिबान को अपने ठिकाने पे मार दिया। तीसरा बात यह है कि तालिबान के ठिकाने नहीं है, तालिबान जो है वो उसके जो ठिकाना है वो मतलब एक जगह पे दो जगह पे तीन जगह पे वो चेंज होता है, इससे कभी कभी घूमने आता है तो फिर वहां से भाग जाता है, जब सुनता है कि वहां पे एयरफोर्स इस्तेमाल होता है तो उस एरिया को छोड़ते है, इसलिए कभी कभी ये मिस्टेक जो है ये होता है। इस तरह हम समझते हैं कि इंफॉर्मेशन की भी कुछ शायद गैप्स होता है, तो ये चार वजूहत इसलिए सब अगर रखे तो हो जाते हैं तो मिस्टेक हो जाता है। और ये कभी कभी होता है, यहाँ पे एयरफोर्स जो है उसका इस्तेमाल भी बहुत कम है।
सही, इसमें एक बात बड़ी कहना चाहिए कि काबिल जिक्र है, जो तर्जमान हैं तालिबान के कारी मोहम्मद यूसुफ, उनकी जानब से दावा ये किया गया है कि जिस जगह पे ये हमला किया गया वहाँ पे वो तालिबान मौजूद थे जो इन्हीं दिनों में अफगानिस्तान की जेलों से रिहा हुए हैं। सो क्या किसी खास सोच की तरफ इशारा है इसमें या हिकमत
अमली? मैं समझता हूँ इस डिस्ट्रिक्ट में जो अदरस्कन कहते हैं, हेरात के अदरस्कन, ये डिस्ट्रिक्ट जो है यहाँ आसपास तालिबान का एक्टिविटी जो है इस दिनों में बहुत ज्यादा है।
सही,
तालिबान की इंसर्जेंसी जो है, इंतजाम संधि जो है, यहाँ पे एक्टिविटी जो है वो बहुत बढ़ चुका है। हेरात के सूबे असहूल बहुत ज्यादा हुआ है, लेकिन इस डिस्ट्रिक्ट में अदरस्कन में गुजरा जो डिस्ट्रिक्ट है आसपास, इसमें तालिबान जो सिटी की बहुत करीब है तो इसमें एक्टिविटी तालिबान के ज्यादा है, इसलिए अफगान फोर्सेस की ऑपरेशन भी सीरिया में बढ़ चुका है, डिफेंसिव एक्टिविटी जो है हमारा फोर्सेस।
सही,
तो इसलिए कार्रवाई की हमारी फोर्सेस की एक रिएक्शन है, मतलब एक्शन नहीं है बल्कि रिएक्शन है तालिबान के अगेंस्ट, कि वो उन्होंने भी,
लेकिन इसके बावजूद सिविलियंस की हलाकतें, भले जैसे अब ये शादी की तकरीब बताई जा रही है जहां पे टारगेट किया गया है, और जो गवर्नर हैं रात के जिलानी फराद साहब, उनका भी बयान सामने आया है जिसमें वो ये कहते हैं कि जो इन्फॉर्मेशन मिल रही है उससे तो वाजह होता है कि कई बड़े नामी गिरामी यानी मशहूर तालिबान कमांडर इस मकाम पे मौजूद थे। अब ये बताइएगा कि अगरचे जलमे खलीलजाद साहब इस बात पे जोर दे रहे हैं कि तालिबान भी कार्रवाइयों से गुरेज करें और इस तरह के वाक़ात ना हों, शहरियों की ज़िंदगी को महफूज रखा जाए, लेकिन ये जो वायलेंस हो रहा है अतराफ़ से दोनों तरफ से, इससे अमन मुआहदा या जो मुस्तकबिल के इम्कानात थे इंट्रा अफगान डायलाग के हों या किसी यूनिटी गवर्नमेंट के हों, उस पर क्या असरात पड़ सकते हैं आपके ख्याल में आसिफ नंग साहब?
यहाँ पे जितना भी ये पीस एग्रीमेंट जो अमेरिका के साथ तालिबान ने साइन किया उसके बाद अगर आप देखिए दिन ब दिन तालिबान की वायलेंस भी बहुत ज्यादा हुआ उनकी, तो मैंने पहले भी कहा था कि अफगान का ये एक्शन है, एक्शन नहीं है, हमारा ऑपरेशन जो है अब स्टॉप हुआ है और अब तक जारी नहीं है, पीस डायलॉग के लिए एतमाद बढ़ाने के लिए और एक अच्छी माहौल और फजा को लाने के लिए अमन सलाम के लिए, तो इसलिए हमारी तलाश भी है अफगान सरकार का भी कि जितना भी हो सकता है जितना भी अफगान गवर्नमेंट के हाथ में है तो वो चाहते हैं कि यहाँ पे लड़ाई ना हो, यहाँ पे ये तशद्दुद जो है वो बहुत कम हो जाए, और साबित भी किया। मैं समझता हूँ कि अभी बहुत प्रोविंस में तालिबान की इंतहा पसंदी बहुत ज्यादा है, लेकिन अफगान फोर्सेस की जो वो तहमुल करते हैं, टॉलरेट करते हैं तालिबान की इस एक्टिविटी को,
वो तो एक मिलिट्री एंगेजमेंट होगी, लेकिन अब आपको लगता है कि इसका असर होगा, ये इस तरह के वाकयात स्पॉइलर का किरदार अदा कर सकते हैं पीस प्रोसेस के लिए?
बिल्कुल होता है इस तरह, हम समझते हैं कि जितना भी हो सकता है तो लड़ाई के उसको रिड्यूस करने में और तशद्दुद को कम करने में हम भी चाहते हैं, लेकिन ये सब बहुत बिल्कुल वाजे है कि ये जितने भी अगर बढ़ जाते हैं तो एतमाद बढ़ाने की वो खदशात भी बहुत ज्यादा हो जाते हैं, और फिर सलामती के लिए भी बहुत इसके अफगान डायलॉग और बैन अफगानी बातचीत के लिए भी ये अच्छी नहीं है, लेकिन हम उस स्टेज पे नहीं है अब, हमारी शराइत जो है शुरू था अफगानिस्तान की और तालिबान के दरमियान के तालिबान की जानिब से भी हुस्न नियत बहुत कम नजर में आते हैं।
बहुत शुक्रिया आपका आसिफ नंग साहब, फॉर्मर गवर्नर लगमान प्रोविंस, आप हमारे साथ थे, आपका बेहद शुक्रिया। जी सामिन, आपने साबिक अफगान गवर्नर आसिफ नंग का तजिया सुना। हेरात फिजाई हमले पर हमने वाशिंगटन में थिंक टैंक मिडल ईस्ट इंस्टीट्यूट से वाबस्ता सीनियर तजियाकार मार्विन वाइनबाम से गुफ्तगू की, जो पाकिस्तान सेंटर के डायरेक्टर भी हैं। इस वाक़े पर अमरीका की मजम्मत पर वो कहते हैं,
Taliban leadership, in which, unfortunately,
मार्विन वाइनबॉम कह रहे हैं कि बहुत दिलचस्प है कि अमेरिका मुज़म्मत कर रहा है तालिबान पर यह हमला, जिसमें बदकिस्मती से आम शहरियों की भी हलाकत हुई है, उसको आसानी से समझा जा सकता है। लेकिन जैसा कि कैदियों की रिहाई पर तनाज़ा रहा है, इस मामले पर अमेरिका तालिबान की तरफ ज़्यादा खड़ा दिखाई देता है। लेकिन यह भी है कि रिहाई पाने वाले तालिबान वापस मैदान में जाने के लिए बेताब नज़र आते हैं, क्योंकि वो अपने पुराने काफलों में शामिल होना चाहते हैं, और ये चीज़ कैदियों की रिहाई के मुआहदे की खिलाफ वर्जी भी है। लेकिन अमरीका की मजम्मत से साफ नज़र आता है कि वो तालिबान के साथ फरवरी में होने वाले अमन वायदे के लिए किस हद तक पुरजोश था या बेताब था, और इस पर अमल दरामद चाहता है ताकि आखिर में अमरीका अफगानिस्तान से इनखला कर सके। So, Mr. Weinbaum, apparently it looks like a very well-planned. इस पर हमने मार्विन वाइनबॉम से सवाल किया कि बज़ाहिर लगता है कि ये फिजाई हमला बड़ी मनसूबाबंदी के साथ किया गया है, तो क्या अमरीकी और इत्तेहादी फोर्सेज किसी लायज़ान में नहीं थे, और आया अफगानिस्तान फोर्सेज अब अपने तईं कोई भी फिजाई ऑपरेशन कर सकती है? इस सवाल के जवाब में मार्विन वाइनबॉम कह रहे हैं कि हमें नहीं मालूम कि अमेरिकी फोर्सेस किस हद तक अफगानिस्तान फोर्सेस की फिजाई मुहिम को कंट्रोल करती हैं। हमें मालूम है कि मुशावरत का अमल तो है, लेकिन आया अफगान फोर्सेस अपने तौर पर कोई फिजाई कार्रवाई कर सकती हैं, ये एक अच्छा सवाल है। मैं समझता हूँ कि अब अफगानिस्तान फोर्सेज फिजाई कार्रवाई कर सकती हैं, अगर नहीं कर सकती तो फिर ये सवाल पैदा होगा कि आखिर अफगान फोर्सेज की किस तरह की तरबियत की गई है कि वो उस वक्त तक तैयार नहीं है जब अमरीकी फोर्सेज यहाँ से जाने वाली हैं। इस पर हमने मार्विन वाइनबॉम से सवाल किया कि आया इस वाक़े से उस माहौल को धचका पहुंच सकता है जो अमेरिका तालिबान मुआहदे पर अमल दरामद और मुस्तकबिल में बैन अफगान मुज़ाकरात या दीगर इम्कान की जानिब ले जा सकता था। मार्विन वाइनबॉम जवाब में कहते हैं, मेरे ख्याल में तालिबान को आगे बढ़ने के लिए सिफारतकारी की ज़रूरत है। वो जानते हैं कि ये सिफारतकारी ही है जो उनको किसी ऐसे तस्फिये की तरफ ले जा सकती है जो वो चाहते हैं, और वो जानते हैं कि सिर्फ जंगी हरबे जंगजुई काम नहीं करेगी। उनके बकौल तालिबान दूसरी तरफ ये भी चाहते हैं कि अफगान हुकूमत सर तस्लीम खम करे, क्योंकि अभी लग रहा है कि तालिबान कैदियों की मुकम्मल रिहाई की राह में रुकावट अफगान हुकूमत ही है, और अमेरिका भी अब इंट्रा अफगान डायलाग के लिए पुरजोश है, और अगर ये साल के आखिर तक नहीं होते तो आइंदा मौसम बहार तक होने के इम्कान ज़्यादा हैं। ये थे मिडिल ईस्ट इंस्टीट्यूट से वाबस्ता सीनियर तजियाकार मार्विन वाइनबॉम। इस सेगमेंट को यहाँ पे खत्म करते हैं और एक ब्रेक लेते हैं।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन, और प्रोग्राम के इस हिस्से में हम बात करेंगे अमेरिका की तरफ से एक वर्ल्ड वाइड न्यूक्लियर मटेरियल सिक्योरिटी से मुतालिक एक रिपोर्ट होती है, जिसमें आप इस रिपोर्ट को अगर डायरेक्टली नाम दें तो वो कहा जाता है कि नेशनल थ्रेट इनिशिएटिव न्यूक्लियर सिक्योरिटी इंडेक्स। ये 2020 की रिपोर्ट है, उसमें पाकिस्तान को मोस्ट इम्प्रूव्ड कंट्री के तौर पे बयान किया गया है। 47 पॉइंट्स पाकिस्तान ने गेन किए हैं, और इस इंडेक्स में पाकिस्तान की रैंकिंग जो है वो अब 19 नंबर पे पहुंच गई है 47 पॉइंट्स में बेहतरी के साथ। भारत का नंबर जो है वो इसमें 20वां है, और भारत ने 41 पॉइंट्स जो हैं वो इस रेफरेंस में गेन किए हैं। सामिन, आपको मालूम है कि हमेशा हमारे प्रोग्राम्स में भी हम बात करते रहे हैं कि अक्सर अमरीका की तरफ से और इस तरह की रिपोर्टों में पाकिस्तान के न्यूक्लियर वेपन्स के रेफरेंस में तशवीश का इजहार किया जाता रहा है कि वो महफूज नहीं है या महफूज गैर महफूज हाथों में वो जा सकते हैं, टेररिस्ट के हाथों में लग सकते हैं, और पाकिस्तान हमेशा इसके बदले में ये बताता रहा है दुनिया, क्योंकि हमारा कमांड एंड कंट्रोल सिस्टम बहुत فول پروف ہے اور بہت مضبوط ہاتھوں میں ہے اور اس کے کوئی امکانات نہیں ہیں. کیا یہ اس چیز کی ریکگنیشن ہے؟ ان دنوں میں کیا ایسے انیشیٹو لیے گئے ہیں جس پہ انٹرنیشنل آرگنائزیشنز وہ پاکستان کو بہتر رینک کر رہی ہیں؟ اس کے اوپر ہم بات کرتے ہیں. اور ہمارے ساتھ موجود ہیں پاکستان کے اس نیوکلیئر پروگرام کے بانیوں میں سے ڈاکٹر سمر مبارک مند صاحب, ممتاز سائنٹسٹ ہیں, سابق سربراہ بھی رہے انجینئرنگ اینڈ سائنٹیفک کمیشن کے, اور اس کے ساتھ ساتھ انہوں نے سائنس اینڈ ٹیکنالوجی کو بھی ممبر رہے, اس کے پلاننگ کمیشن آف پاکستان کے بھی, اور جیسے میں نے کہا کہ پاکستان کے اس نیوکلیئر پروگرام میں ان کا بہت بڑا کنٹریبیوشن. ڈاکٹر صاحب بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا ہے. بتائیے گا پہلے کنسرنز آپ کے خیال میں کیوں تھے اور اب یہ رینکنگ کیا ایسا ہوا ہے آپ کی نظر میں کہ رینکنگ بہتر ہوئی ہے؟
دیکھیں پاکستان نے 1998 میں ایٹم بم ٹیسٹ کیے تھے, جس کے بعد دنیا نے ویسٹ اسپیشلی نے ایک مسلمان ملک کو جس نے پہلی دفعہ نیوکلیئر پاور اٹین کی ہے, اکوائر کی ہے, اسے ایکسیپٹ نہیں کیا. اسی نان ایکسیپٹنس کے موڈ میں دنیا میں بے تحاشا ٹیررزم ہونا شروع ہو گیا, اسپیشلی پاکستان میں بیکاز آف افغان کانفلکٹ, اور اس اسپل اوور کی وجہ سے پاکستان میں ٹیررزم ہوا. تو وہ جو ایک موڈ تھا پاکستان کا نان ایکسیپٹنس کا ایز اے نیوکلیئر اسٹیٹ, اسی کے اوپر سپر امپوز ہو گئی چیز کہ اب ٹیررزم بہت ہو رہا ہے اور پاکستان کے بارڈرز پہ ہو رہا ہے اور پاکستان کے اندر بھی ہو رہا ہے, اور جی ایچ کیو پہ بھی اٹیک ہوا اور پاکستان میں کئی جگہ پہ اٹیک ہوئے. تو ویسٹ نے یہی سوچ کہا اور کہ یہ پاکستان کے نیوکلیئر ویپنز اب انسیف ہیں, پاکستان کی لوگ ان کو لک آفٹر نہیں کر سکتا, پاکستان نے نیا نیا نیوکلیئر ویپن تو بنا لیا لیکن اس کو سنبھالنا نہیں ان کو آئے گا, اور یہ ٹیررسٹ اس کو قبضے میں اپنے کر لیں گے اور پھر یہ ٹیررسٹ اس کو ویسٹ کے خلاف یوز کر سکیں گے. تو یہ اس سناریو میں اس بیک ڈراپ میں یہ سارا کچھ ہوا. اور یہ ہم نے 1990 کے قریب 1990 کے قریب پاکستان میں یورینیم کی انریچمنٹ شروع ہوئی اور وہ اب 30 سال ہو گئے اس بات کو, اور اس 30 سال میں پاکستان نے نیوکلیئر مٹیریلز کو بھی سیف کسٹڈی میں رکھا, اس کے بعد نیوکلیئر ویپنز بنے ان کو بھی سیف کسٹڈی میں رکھا, اس کے بعد ڈیلیوری سسٹمز بنے وہ بھی ساری دنیا نے دیکھے بیسٹ پاسبل اینڈ موسٹ ایکوریٹ سسٹمز, تو ڈیلیوریبل ویپن سسٹمز پاکستان نے بنا لیے. اور اس کے بعد ایک بہت مثبت حکمت عملی اور بڑی ویل پاور کے ساتھ پاکستان نے ٹیررزم کی فورسز کو پاکستان کے اندر سے بالکل کلین سویپر کے وائپ آؤٹ کیا, اور اپنے کمانڈ اینڈ کنٹرول سسٹم جو دنیا کا سب جس وقت جدید ترین کمانڈ اینڈ کنٹرول سسٹم ہے جو ان کو پاکستان نے ہی کنسیو کیا, پاکستان نے ہی اس کو تشکیل دیا, لیکن اس کے بعد پاکستان نے پھر اس کی ان پٹس لی جہاں جہاں سے اس کو ملی, دو دنیا کے کمانڈ سسٹم اور وہ ساری انپٹس اپنے کمانڈ کنٹرول سسٹم میں وہ شامل کی, اور اس وقت کمانڈ کنٹرول سسٹم ہمارے ایسٹیمیٹس میں از دا بیسٹ ان دا ورلڈ.
سو اس کمانڈ اینڈ کنٹرول سسٹم میں ڈاکٹر صاحب کیا نئے کنٹرول
نگرانی میں دے دیا گیا نیشنل کمانڈ اتھارٹی کے. پھر اس کے بعد جو بھی ہمارے ویپن سسٹم بنے ہیں وہ سیکیورلی جب اسٹور ہو گئے اس کے بعد پاکستان نے یہ انشور کیا کہ جو نیوکلیئر مٹیریلز ہمارے ہیں اور اس کے علاوہ جو ہماری نیوکلیئر انسٹالیشنز ہیں لائک نیوکلیئر پاور ریئیکٹرز فار ایگزامپل, ان کی بھی سیفٹی کا بہت زیادہ خیال رکھا, بہت اہتمام کیا, کیونکہ پاکستان اپنے جو ریئیکٹرز کے لیے نیوکلیئر فیول ہے وہ بھی خود بناتا ہے, اور آف کورس نیوکلیئر ویپنز کا بھی انویسٹمنٹ فسائل مٹیریل خود بناتا ہے, تو یہ مٹیریلز کو بھی سنبھال کے رکھنا بھی ایک بہت اہم چیز تھی. اور یہ آپ دیکھیے گا کہ ان دیس 30 ایئرز پاکستان سے کبھی ایک ملی گرام بھی مٹیریل نہ پلفر ہوا ہے, نہ مس یوز ہوا ہے, نہ انلیگلی ایکسپورٹ ہوا ہے, اور دنیا میں کہیں گیا نہیں, اور یہ بہت مطلب بریلینٹ ٹریک ریکارڈ ہے. ہمارے نیوکلیئر ویپن جو ہیں بے تحاشا کوشش کی گئی اس زمانے میں ان پر سیبوٹاج کرنے کی کوشش کی گئی. اٹیکس ہوئے ہمارے ایئر بیسز پہ, اٹیک ہوئے جی ایچ کیو پہ, اٹیک ہوئے سب کچھ ہوا, لیکن کوئی ہمارے ویپن سسٹمز کے قریب تک بھی نہیں پہنچ سکا. دوسری بات یہ تھی. تیسری بات یہ ہے کہ تین چار سال پہلے انٹرنیشنل اٹامک انرجی ایجنسی نے اس چیز کو ریکگنائز کرتے ہوئے پاکستان کا کمانڈ اینڈ کنٹرول سسٹم بہت اچھا ہے اور اٹ ہیز بین ناؤ ٹیسٹڈ انڈر دی موسٹ ایڈورس سرکمسٹانسز. دنیا میں کہیں پہ بھی جہاں پہ بھی ویپنز سٹورڈ ہیں وہ حالات نہیں ہوئے پڑے جو پاکستان کے اندر ہو گئے تھے بیکاز آف ٹیررزم. تو اس میں وہ کنٹرول سسٹم اس سیناریو میں ٹیسٹ ہوا اور انٹرنیشنل اٹامک ایجنسی نے پاکستان میں اسپانسر کی ایک ورک شاپ اور اٹامک انرجی کمیشن کو کہا کہ پاکستان کی کہ آپ اس ورک شاپ میں ایڈوانس کنٹریز کو جن کے پاس نیوکلیئر ویپنز ہیں ان کو بتائیں, ان کو سکھائیں کہ کس طرح سے آپ نے ان کو اتنا فول پروف سیکیور کیا, اپنے نیوکلیئر ریئیکٹرز کو کس طرح سیکیور رکھا, اپنے نیوکلیئر مٹیریلز کو کس طرح سیکیور رکھا ویپنز کے ساتھ ساتھ ساری چیزوں کو سنبھال کر رکھا. اور یہ ورک شاپ یہاں پہ ہوئی اور اسلام آباد میں ہوئی اور اس پہ سب لوگوں نے ان کو اٹینڈ کیا, آل نیوکلیئر کنٹریز آف دی ورلڈ نے, اور انہوں نے بہت سراہا کہ پاکستان کے سسٹم بہت اچھے ہیں اور ہم نے پاکستان سے بہت کچھ سیکھا ہے. تو پاکستان اب ریکگنائزڈ اور مستند میچور نیوکلیئر پاور ہے اینڈ آئی تھنک اباؤٹ ٹائم
یہ تو اگین میں یہ پوچھنا بھی چاہ رہا تھا کہ اس کے بینیفٹس آگے چل کے کیا ہو سکتے ہیں پاکستان اگر مزید میچورٹی کے ساتھ آگے بڑھتا ہے, ایک بات اس پہ بھی آئے گا. اور سیکنڈلی سر یہ کہ ایک تو ہو گیا نا کہ ہم انٹرنلی یہ کہا جاتا تھا کہ پاکستان کے اندر کہ یہ غیر محفوظ ہاتھوں میں جا سکتا ہے یا نہیں, دوسرا آپ نے ضمناً اس کا حوالہ دیا ہے جب ہم عدم پھیلاؤ کی نان پرولیفریشن کی بات کریں, سو اس ریفرنس میں کیا اسٹرکٹ میئر جو ہیں وہ لیے گئے ہیں کہ ایون فرینڈس یا نیبرنگ کنٹری یا دنیا میں کہیں بھی, پہلے آپ کو معلوم ہے کہ ایک وقت میں بہت سینٹریفیوجز کا معاملہ اٹھا کہ پاکستان سے شاید وہ ٹرانسفر ہوئے ہیں یا اسمگل ہوئے ہیں یا ٹیکنالوجی ٹرانسفر ہوئی ہے, سو اس ریفرنس میں بائنڈنگ کیا ہوتی ہے اور پاکستان کیسے اس میں عمل درآمد کر رہا ہے؟
جی جی بالکل, یہ دیکھیے یہ پاکستان کو پریشرائز کرنے کے مغرب کی طرف سے مغربی ممالک کی طرف سے ٹیکٹکس تھے. جب پاکستان نیوکلیئر پاور بننے کے لیے کوشاں تھا اور اس کی طرف بننے جا رہا آگے بڑھ رہا تھا, اس وقت ایک تو پاکستان پہ بے تحاشا سینکشنز لگائیں گے کیونکہ آپ نے این پی ٹی سائن کی, اس کے اوپر یہ سٹوری بنائے گی کہ پاکستان نے نان پروفیشن کی ہے اور نیوکلیئر سیکرٹس اور ٹیکنالوجی سیل کی ہے. میں ابھی آپ کو بتاتا ہوں why I don't agree with this. اور وہ سارا کچھ کیا تاکہ کسی طرح سے پاکستان کو روکا جا سکے کہ وہ نیوکلیئر پاور نہ بنے. خیر اب تو جب نیوکلیئر پاور بن گیا تو اب تو اور سیناریو ہے, لیکن یہ میں آپ کو بتا دوں کہ 1990 میں پریسٹر امینڈمنٹ پاکستان پہ کلیمپ ڈاؤن کی گئی اور اس سیناریو میں کی گئی کہ پاکستان نے نیوکلیئر ٹیکنالوجی ایران کو سیل کی ہے, نارتھ کوریا کو سیل کیا. اب آپ ذرا جائزہ لیجیے, یہ 90 سے لے کے اور 2020 ہو گیا, کیا ایران کو ہم نے اگر نیوکلیئر ٹیکنالوجی سیل کی تھی, بمب بنانے کی سارا طریقہ بتا دیا تھا, تو آج تک ایران نے بمب کیوں نہیں بنا لیا؟ دس واز دا بگیسٹ فارس پروپیگیٹڈ بائی دا ویسٹرن لابیز اگینسٹ پاکستان, صرف ہمارے ہمیں اپنے ٹریکس میں روکنے کے لیے, ہمیں ڈی مارلائز کرنے کے لیے اور ہمارے پر سینکشنز لگانے کے. کیا کوریا نے جب نیوکلیئر ویپن بنایا was it based on enriched uranium جو پاکستان کے پاس ٹیکنالوجی تھی, یا was it based on plutonium جو ہمارے پاس ٹیکنالوجی اس وقت نہیں تھی؟ کوریا کا جو فرسٹ بام بنا وہ پلوٹونیم ٹیکنالوجی پر بنا,
صحیح
پلوٹونیم سے بنا. تو یہ ساری باتیں جو ہیں یہ کرنے کی باتیں ہیں, اور جیسے پاکستان نے نیوکلیئر ٹیسٹ کی یہ دم توڑ گئی کیونکہ ہمارا تو پلوٹونیم کے ساتھ واسطہ نہیں تھا, اور کورین بام جو ہے وہ ہم نے کیسے بنا دیا, کیسے ان کو مٹیریل دے دیا. یہ ساری باتیں پروپیگنڈے کی ہیں, پاکستان کو پریشرائز کرنے کی ہیں, اینڈ سائنٹیفک ہارڈ فیکٹس اینڈ ٹریک ریکارڈ ڈسپروز آل دیز تھنگز.
صحیح. تو ڈاکٹر صاحب اب یہ بتائیے گا کہ آپ نے حوالہ دیا ہے کہ اب فوائد کیا ہو سکتے ہیں اگر پاکستان ایک رسپانسبل نیوکلیئر اسٹیٹ کے طور پہ اپنا تشخص قائم کرتا ہے, تو اس کے فوائد کیا ہو سکتے ہیں؟
دیکھیے فوائد کی بات یہ ہے کہ اگر ہم ایم ایس سی کا ممبر بن جاتے ہیں پاکستان کو ایک تو خیر یہ ہے کہ پرسٹیج ملتی ہے, دوسرا پاکستان کو بہت سے ایسے مٹیریلز جو ہم یوز کر رہے ہیں اپنے نیوکلیئر پروگرام میں نہیں, اس کے علاوہ پاور ریئیکٹرز میں یوز کر رہے ہیں, بجلی بنانے کے لیے یوز کر رہے ہیں, پیس فل اپلیکیشنز آف نیوکلیئر ٹیکنالوجی ہمیں چاہیے ان فیلڈز آف ایگریکلچر اینڈ انڈسٹری, بہت سی چیزیں ایسی ٹیکنالوجی ہمیں چاہیے جو کہ ہمارے پاس باہر سے ہمارے پاس کزن لگی ہوئی ہے. اب اگر ہم این ایس سی کا ممبر بن جاتے ہیں, اگر ہمیں ریکگنیشن مل جاتی ہے ایز اے میچور ریسپانسبل نیوکلیئر اسٹیٹ, نیوکلیئر ویپن اسٹیٹ, تو ہمیں E5 کا ممبر بنایا جائے اور ہمیں این ایس سی کا ممبر بنایا جائے اور ہمارے پہ اعتماد اور دنیا بڑھائے اپنا اور کرے اعتماد. کیونکہ وہ زمانہ اور وہ جو ماحول تھا وہ بہت پیچھے رہ گیا جب پاکستان کے خلاف ایک نیگیٹو پروپیگنڈا کر کے پاکستان کو بیک فٹ پہ رکھا جا رہا تھا. تو اس سے ہمیں اپنی انڈسٹریل پروگرس میں, ہمیں اکنامک پروگرس میں بہت سے بوسٹ مل سکتے ہیں, کئی ایسی ٹیکنالوجیز ہمیں دے سکتے ہیں جو ہمیں پیسفل یوزز میں ہمارے کام آ سکتی ہیں, ہمیں انڈسٹریل پروڈکشن میں ہمارے کام آ سکتی ہیں, لائک آٹومیشن, لائک سافٹ ویئر وی نیڈ فار آور انڈسٹریز. بہت سی چیزیں آ سکتی ہیں, جیسے الائی میکنگ کی بہت سی چیزیں ہیں جو ہم سیکھ سکتے ہیں ٹیکنالوجیز. یہ تو بہت سے فوائد اس طرح کے اکرو کر سکتے ہیں.
جی بہت شکریہ ڈاکٹر سمر مبارک مند صاحب, پاکستان کے پائنیئر نیوکلیئر سائنٹسٹ, پاکستان کے پروگرام کے سربراہان اور قائدین میں سے ایک. تھینک یو سو مچ, آپ نے وائس آف امریکہ سے بات کی. سامعین, آپ نے نیوکلیئر سیکیورٹی انڈیکس میں پاکستان کی درجہ بندی میں بہتری پر ڈاکٹر سمر مبارک مند کی گفتگو سنی ہے. ہم نے اس پیش رفت پر امریکہ میں جیمز مارٹن سینٹر فار نان پرولیفریشن اسٹڈیز سے وابستہ سینئر فیلو مائلز اے پامپر سے بھی بات چیت کی ہے. ان کی گفتگو, ان کا تجزیہ ہم آپ کو سنواتے ہیں. ہم نے ان سے سوال یہ کیا کہ ماضی میں پاکستان کے جوہری ہتھیاروں کے دہشت گردوں کے ہاتھ لگنے پر متواتر تشویش کا اظہار کیا جاتا رہا ہے, اور اب جب کہ یہ رپورٹ آئی ہے جس میں پاکستان کی درجہ بندی بہتر ہوئی ہے, یہ پاکستان کے لیے کیا معنی رکھتی ہے؟ اس پر مائلز اے پامپر کا کہنا تھا.
Does is it gives the imprimatur of a very well respected organization, the Nuclear Threat Initiative, to kind of independently certify that Pakistan's
Miles A Pomper keh rahe hain ki mere khayal mein ye ek nihayat qabil bharosa aur izzat ki nigah se dekhe jane wale idare ki غیر جانبدارانہ انداز میں رپورٹ ہے جو یہ تصدیق کرتا ہے کہ پاکستان نے اپنے جوہری پروگرام کو محفوظ رکھنے کے لیے بڑے مثبت اقدامات کیے ہیں. اس نے اپنے جوہری مواد اور جوہری تنصیبات کی سیکیورٹی بہتر بنائی ہے. جیسا کہ آپ نے اپنے ابتدائی میں کہا ہے کہ ماضی میں اس جانب غیر جانبدارانہ مبصرین کے پاکستان کے نیوکلیئر پروگرام پر بہت سوالات رہی ہیں, اور ان ہتھیاروں سے بھی زیادہ اس بات پر تشکیق رہی ہے کہ ان ہتھیاروں کے اندر کس طرح کا کیمیائی مواد لے جایا جا سکتا ہے. پاکستان کی فوج نے سب کچھ اپنی تحویل میں رکھا ہے, اور یہ آگے کی جانب حقیقی قدم ہے جس سے لگتا ہے کہ یہ مواد ماضی کی نسبت اب زیادہ محفوظ ہے.
سو وین وی سا دس ٹائپ آف پروگرس, کین وی ازیوم دیٹ انٹرنیشنل اٹامک انرجی,
اس پر ہم نے مائلز اے بامپر سے یہ سوال کیا کہ اس طرح کی رپورٹ کے بعد جب یہ پیش رفت دیکھی جا سکتی ہے تو کیا یہ سمجھا جا سکتا ہے کہ ایٹمی توانائی کا عالمی ادارہ آئی اے ای اے وہ بھی اس بات کی توثیق کرتا ہے اور پاکستان کے اقدامات سے مطمئن ہے؟
given that it's an organization of its member states like
ye sawal ka jawab dete hue mailz e pomper ka kehna tha ki IAEA aam taur par is tarah ke mamlaat par koi khulam khula position nahi leta kyunki ye pakistan ki tarah ke rukn mumalik ki ek tanzeem hai aur aam taur par nuclear security ke mamlaat mein ye idara ek judge ka kirdar ada karta hai lekin national threat initiative nuclear security index ke liye جس معیار پر پاکستان کو پرکھا گیا ہے وہ معیار یا تو آئی اے ای اے نے بنایا ہوتا ہے یا اس معیار کی وہ توثیق کرتا ہے. تو اس طرح کی رپورٹس میں بین الاقوامی معاہدوں, معیاروں کو پیش نظر رکھا جاتا ہے. پاکستان ان معاہدوں یا معیاروں کی پاسداری کر رہا ہے.
So there must be like some gauge and mechanism.
اگلا سوال ہم نے جو مائلز اے پامپر سے کیا وہ یہ تھا کہ پاکستان نے اپنے کمانڈ اینڈ کنٹرول سسٹم سے متعلق جو بیان کیا ہے اس کی توثیق کا بھی کوئی نظام موجود ہے؟
माइल्स ए पॉम्पर इस पर कह रहे हैं कि जब न्यूक्लियर मवाद की सिक्योरिटी की बात होती है तो इसका मतलब है कि मवाद महफूज हाथों में है और ये मवाद हथियार बनाने के लिए नहीं बल्कि पुरअमन मकासद के लिए इस्तेमाल होगा। इस ज़मन में IAEA की गाइडलाइंस मौजूद हैं। जब बात हो जौहरी हथियारों को महफूज बनाने की तो इसकी जिम्मेदारी उस न्यूक्लियर स्टेट पर आयद होती है जैसा कि पाकिस्तान की, और वो रियासतें IAEA को ऐसे ज़्यादा इख्तियारात देना पसंद नहीं करती कि वो उनके जौहरी मवाद का मुआयना करें। वो अपने मवाद की सिक्योरिटी खुद अपने हाथों में रखना चाहते हैं। तौसीक या तस्दीक तभी कोई कर सकता है जब उसको कोई न्यूक्लियर मुल्क दावत दे के आए और उनकी तनसीबात या मवाद का जायज़ा लें। और फ्रेंकली न्यूक्लियर सिक्योरिटी के इस अहद में ये बात कई एक दीगर नकायस में से एक है। So, Pomper, like as a layman while reading this report, Miles A. Pomper से हमारा अगला सवाल था कि एक आम आदमी की हैसियत से ये रिपोर्ट पढ़ते हुए क्या ये कहा जा सकता है कि पाकिस्तान के जौहरी हथियारों और उनके दहशतगर्दों के हाथों में जाने जैसे खतरात अब टल चुके हैं?
Well, I mean, I wouldn't want to single out Pakistan. First of all, every country in the world has risks when it comes to.
इस सवाल के जवाब में माइल्स ए पॉम्पर कहते हैं, मेरे ख्याल में जहां तक इस सवाल का ताल्लुक है कि आया हथियार दहशतगर्दों के हाथ में जा सकते हैं, ये सवाल पाकिस्तान या किसी एक मुल्क से नहीं जुड़ा है। ये खतरा हर उस मुल्क में हो सकता है जहां पे न्यूक्लियर मवाद या न्यूक्लियर प्रोग्राम मौजूद हैं। अमरीका को भी इस मामले में किसी तौर इस्तिस्ना हासिल नहीं है। उनके बकौल पाकिस्तान चूँकि बदकिस्मती से दहशतगर्दी और अस्करियत पसंदों में घिरा रहा है, इसलिए ये खतरात वहाँ पे ज़्यादा महसूस किए जाते रहे हैं। लेकिन ये देखकर अच्छा लग रहा है कि पाकिस्तान अपने जौहरी मामलों को बेहतर बनाने और उनको महफूज रखने के लिए तमाम मुमकिन इकदाम कर रहा है, और ये बेहतरी की कोशिशों का सिलसिला ना ख़त्म होने वाला होता है। कैन यू लिटिल एक्सप्लेन हु एक्चुअली प्रिपेयर दिस रिपोर्ट, लाइक इकोनॉमिस्ट इंटेलिजेंस यूनिट एंड इट्स ओन क्रेडिबिलिटी एंड व्हाट दिस रिपोर्ट मींस फॉर like a global security and even for the experts? And the second part of the question is
इस सवाल के दो हिस्से हैं। जिस इदारे ने यानी इकोनॉमिक यूनिट इंटेलिजेंस ने रिपोर्ट तैयार की है उसकी साख कैसी है, और ये कि पाकिस्तान जैसे ममालिक जिन्होंने न्यूक्लियर सिक्योरिटी में अपनी दर्जाबंदी बेहतर बनाई है उनके लिए अब फवायद क्या हो सकते हैं? क्या वो न्यूक्लियर सप्लायर्स ग्रुप का हिस्सा बन सकते हैं? इस सवाल के जवाब में माइल्स ए पॉम्पर कह रही हैं कि जहां तक इकोनॉमिस्ट इंटेलिजेंस रिपोर्ट की बात है वो बहुत काबिल भरोसा इदारा है। वो जो सवाल पूछ रही हैं जो उनकी तहकीक का हिस्सा है वो जौहरी अमूर के माहिरीन ने तैयार की हैं, ना कि खुद उन्होंने। जो काम ये इदारा कर रहा है वो लेग वर्क है कि माहिरीन के इन सवालों के जवाब ले सके। जहाँ तक इस बारे में तकनीकी महारतों की बात है उसके लिए मुतालिका शोबे के माहिरीन मौजूद हैं। आपके सवाल का दूसरा हिस्सा कि पाकिस्तान के लिए फवायद क्या हैं, इस ज़मीन में कहूँगा कि जैसा कि आपने इब्तदाई में माजी में उठने वाले सवालों का हवाला दिया है तो पाकिस्तान की दुनिया में साख अच्छी होगी। बैन अवी सतह पर साफ़ी और दीगर लोग इस बारे में सवाल करते रहते हैं और ये चीज़ अब पाकिस्तान के फ़ायदे में जाएगी। अगरचे ये रिपोर्ट अवामनास के लिए शाया की जाती है लेकिन इसमें बहुत सी दस्तावेजात खुफिया होती हैं, खुफिया रहती हैं, और पाकिस्तान के सफारतकार अब इस रिपोर्ट को बार बार हवाला देते रहेंगे। जहाँ तक न्यूक्लियर सप्लायर ग्रुप्स का ताल्लुक है वहाँ मुख्तलिफ मसाइल होते हैं। ईमानदारी से कहूँगा वहाँ बहुत सियासत होती है। मैं नहीं कह सकता कि आया इस रिपोर्ट की बुनियाद पर पाकिस्तान न्यूक्लियर सप्लायर ग्रुप की रुकनियत हासिल कर लेगा, लेकिन ये ज़रूर है कि उस सम्त में ये एक मुस्बित कदम है। जब माजी में कई मसाइल पाकिस्तान के साथ रही हैं जैसा कि डॉक्टर अब्दुल कदीर खान के बारे में सवालात जन्म लेते रही हैं जो पाकिस्तान की साख के लिए अच्छे नहीं थे। इस पर मैंने माइल्स ए पॉम्पर से सवाल किया कि डॉक्टर समर मुबारक मंद ये कहते हैं कि बात सिर्फ हथियारों के महफूज रखने की नहीं है, पाकिस्तान तो उसके अदम फैलाव पर भी कारबंद है। क्या ये रिपोर्ट इस अदम फैलाव की भी यकीन दहानी कराती है?
There's definitely different elements of that.
इस सवाल के जवाब में माइल्स ए पॉम्पर कहते हैं कि इस बारे में कोई शवाहिद मौजूद नहीं है कि पाकिस्तान ने कभी भी किसी दहशतगर्द ग्रुप या किसी मुल्क को जोहरी हथियार मुंतकिल किए हों। अलबत्त एक यू खान नेटवर्क के बारे में हमेशा सवालात जन्म लेते रहे हैं जो खाम जोहरी मवाद की तैयारी से मुतालिक थे और अब ये उनका ज़ाती फेल है या उसमें पाकिस्तान की हुकूमत शामिल नहीं है, इस बारे में ये एक ना ख़त्म होने वाली बहस है। जहाँ तक मेरा ख्याल है कुछ सेंट्रीफ्यूजेस मुंतकिल किए गए, उनमें कुछ खाम मवाद भी हो सकता है और नहायत अफजूदा यूरेनियम भी इस तरसील का हिस्सा हो सकती है। इस जिम में ये हो सकता है कि एक यू खान नेटवर्क जोहरी हथियारों नहीं बल्कि इसमें इस्तेमाल होने वाले मवाद के फैलाव में मुलविस रहा हो, लेकिन असल बात अब यह है कि वो माजी था। असल बात यह है कि पाकिस्तान अब मुस्बित इकदाम कर रहा है जो न सिर्फ पाकिस्तान के लिए फ़ायदा मंद हैं बल्कि पूरी दुनिया के मफाद में है और इसका क्रेडिट पाकिस्तान को मिलना चाहिए।
Taking steps to do the right thing, and that's to the benefit of not only Pakistan but the world as a whole. And you know, they should. It's good that they're getting credit for doing that.
ये थे Miles A. Pomper, जो कि James Martin Center में non-proliferation studies से वाबस्ता senior fellow हैं। अब ब्रेक लेते हैं और ब्रेक के बाद जब हम वापस आएंगे तो इसी मौजू पे हमारी गुफ्तगू जारी होगी, पाकिस्तान की न्यूक्लियर सिक्योरिटी इंडेक्स में बेहतरी। इस पर हम बात करेंगे मार्विन वाइनबर्म और इंस्टीट्यूट ऑफ स्ट्रेटेजिक स्टडी से वाबस्ता फैसल मोहम्मद से।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट उर्दू voa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, उर्दू voa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं उर्दू voa.com पर। अमरीका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
प्रोग्राम जहांरंग में एक बार फिर आपका खैर मकदम, मैं हूं असद हसन और प्रोग्राम के इस हिस्से में भी हमारी बातचीत जारी रहेगी जिसमें हमने माहिरीन का तजिया लिया है पाकिस्तान की न्यूक्लियर सिक्योरिटी इंडेक्स में दर्जाबंदी में बेहतरी पे। वाशिंगटन में कायम थिंक टैंक मिडल ईस्ट इंस्टीट्यूट से वाबस्ता और पाकिस्तान सेंटर के डायरेक्टर मार्विन वाइनबर्म से भी हमने ये सवाल पूछा है, पाकिस्तान के लिए दिफाई एतबार से और सियासी एतबार से इस रिपोर्ट की क्या अहमियत है, इस पर उनका कहना था।
Well, Pakistan has been trying to convey to the international community that they are responsible owners of nuclear weapons.
इस पर उनका कहना था कि पाकिस्तान बैन अल-अक़वामी बिरादरी को कायल करने की कोशिशें करता रहा है कि वो बहुत ज़िम्मेदार जोहरी मुल्क है और ये कौमी सतह पर एक बड़ा मसला रहा है और पाकिस्तान अपना तशख़्ुस बेहतर बनाने के लिए बेताब था, लिहाजा इस रिपोर्ट का ज़बरदस्त खैर मकदम किया जा रहा होगा। ये रिपोर्ट भारत के साथ पाकिस्तान के ताल्लुकात इस पस मंज़र में गलती से या सोचे समझे मंसूबे के तहत जोहरी हथियारों के इस्तेमाल के पस मंज़र में क्या मानी रखती है, इस पर ज़्यादा गौर नहीं किया गया, लेकिन ये है कि पाकिस्तान के तशख़्ुस के लिए ये रिपोर्ट ज़्यादा अहमियत रखती है कि पाकिस्तान ने अपनी दर्जाबंदी बेहतर की है और वो जोहरी ताकत के हामिल एक ज़िम्मेदार मुल्क के तौर पर सामने आया है।
The improved relationship
इस पर हमने मार्विन वाइनबर्म से सवाल किया कि क्या ये रिपोर्ट पाकिस्तान और अमेरिका के दरमियान बेहतर ताल्लुकात की जानिब भी इशारा करती है। इस पर मार्विन वाइनबर्म ने कहा कि मेरा मानना यह है कि ये रिपोर्ट गैर जानबदाराना इदारे की जानिब से तरतीब दी गई है, ये दर्जा बंदी एक तंजीम ने की है ना कि अमरीकी हुकूमत ने, लिहाजा इस अंसर का अमल दखल नहीं लगता है।
Pakistan has always claimed this, and by and large, the United States has accepted that claim. Mm-hmm. Although we have been concerned about the danger.
हालांकि हम सबको ये तहफ़ुज़ात रहे हैं कि पाकिस्तान के हथियार गलत हाथों में जा सकते हैं, लेकिन अमेरिका ने काफ़ी हद तक ये बात अब तस्लीम कर ली है कि पाकिस्तान के पास ऐसा कमांड एंड कंट्रोल सिस्टम है जिस पर एतमाद किया जा सकता है।
The United States early on had something to do with actually the creation of this kind of system.
Right, thank you so much, Mr. Marvin Weinbaum, scholar in residence, director of Pakistan Center at Middle East Institute.
تھینکس فار ٹاکنگ ٹو اس. اور سامعین ابھی اسی موضوع پہ آپ نے گفتگو سنی ہے پینلسٹ کی, تو اب ہم رائے لیتے ہیں. ہمارے ساتھ موجود ہیں فیصل محمد, ریسرچ فیلو ود سینٹر فار انٹرنیشنل اسٹڈیز اسٹڈیز اسلام آباد, لیکن اس سے پہلے وہ جیمز مارٹن سینٹر فار نان پرولیفریشن واشنگٹن بیسڈ تھنک ٹینک, اس کے ساتھ وہ وابستہ رہ چکے ہیں. سو فیصل آپ بتائیے گا اس رپورٹ کے بیک ڈراپ میں پہلے کنسرن جینون تھے یا اب واقعتا پاکستان نے امپروو کیا ہے نان پرولیفریشن میں بالخصوص, اور باقی اس کے کنٹرولز اینڈ دیگر میئرز کس طرح کے ہیں جو اس کی رینکنگ میں بہتری کا سبب بنے ہیں؟
اسد صاحب بہت شکریہ. اس کے اندر تین چیزیں ہیں جس کا ہمیں وہ دیکھنا پڑے گا. ایک تو یہ ہے کہ پاکستان کے اوپر جو پہلے کنسرنز تھے نان پولیفریشن کے اور نیوکلیئر سیکیورٹی کے, وہ دو ڈفرینٹ کیٹیگریز ہیں. نیوکلیئر سیکیورٹی کے اوپر ہم نے پہلے دیکھا اوباما ایڈمنسٹریشن کے دور میں بھی ایک کنسسٹنٹ میسج تھا واشنگٹن کی طرف سے کہ ان کو پاکستان کے نیوکلیئر سیکیورٹی میئرز پر اعتماد ہے اور پاکستان اپنی اس رسپانسبلٹی کو بہت سیریس لیتا ہے. اس کا اظہار ہم نے دیکھا ہے جو پبلک انڈیکس ہے این ٹی آئی کا. پچھلے چند سالوں میں این ٹی آئی کے انڈیکس کے اندر پاکستان نے کنسسٹنٹلی امپروو کیا ہے. جو ابھی بھی رپورٹ آئی ہے وہ 2014 2016 اور 2018, یعنی کہ پچھلے 6 سال کے اندر ہر جو پاکستان میں ریگولیٹری اور لیگل میئرز لیے گئے ہیں ان کو اکنالج کر رہی ہے کہ کچھ میئرز 2016-14 میں لیے گئے, پھر کچھ لاز پاس ہوئے 2016 میں, پھر کچھ ریگولیٹری میئرز 2018 میں ہیں. یہ جو ابھی کی رپورٹ ہے 2020 کی, یہ 18 اور 19 تک جتنے میئرز دیے گئے ان کا انڈیکس بتا رہی ہے. اس رپورٹ کے اندر ایک خاص بات یہ ہے کہ پاکستان نے اپنے فزیکل پروٹیکشن کے اور سیکیورٹی اور کنٹرول کے وہ میئرز اپنے کو ریگولیٹری ایڈمنسٹریٹو ہوتے ہیں, اس کو لیگل بیکنگ دی ہے. جب لیگل رجیم کے ساتھ بیکنگ دے دیتے ہیں بائی لا, وہ پھر لمبے عرصے کے لیے ڈیوریبل ہو جاتا ہے. تو اس وجہ سے وہ زیادہ امپروومنٹ وہاں نظر آتی ہے ہمیں. پھر ایک بہت سگنیفیکنٹ رہا ہے وہ ہے سائبر سیکیورٹی کے اندر بھی. پاکستان نے 2016 میں سائبر سیکیورٹی کا لا پاس کیا تھا بیسیکلی, جس نے کافی حد تک سائبر سیکیورٹی کی جو ولنربلٹیز تھی ان کو ایڈریس کیا تھا. وہ اظہار بھی ہمیں یہاں پہ نظر آ رہا ہے. سائبر سیکیورٹی نے اٹسل 25 پوائنٹ پاکستان کو دلوائے ہیں, اور پھر پاکستان نے انٹرنیشنل فورمز کے اندر بھی والنٹری طور پہ بھی کافی کمٹمنٹس پوری کی ہیں. پھر آئی ای اے کے ساتھ انگیجمنٹ انہانس کی ہے, جس کا ابھی پاکستان کو فائدہ ہو رہا ہے. اس کے اندر ایک چیز جو ذہن میں رکھنے والی ہے, یہ کافی چیزیں ہوتی ہیں جو کہ پبلک نہیں کی جاتی. تو اس دفعہ یہ بھی لگتا ہے کہ پاکستان نے این ٹی آئی کے ساتھ انگیجمنٹ بھی کی ہے, ان کے ساتھ انفارمیشن شیئرنگ بھی کی ہے.
صحیح,
اس انڈیکس کے اوپر اب اس کا
آگے ایڈوانٹیج کیا ہے پاکستان کے لیے, یعنی ریسپانسیبل نیوکلیئر اسٹیٹ میں یا باقی اسی طرح جو نیوکلیئر سپلائر گروپ ہے, کیا اس کا بھی ممبر بن سکتا ہے؟
پاکستان کا یہ ہے کہ پاکستان اپنے کریڈینشلز کو ڈپلومیٹک سرکٹ کے اوپر کہے گا, کانفیڈنس کے ساتھ آئے گا, پورے اعتماد ہو کر آئے گا, اپنا کیس پیش کرے گا. دیکھیں جی کہ دنیا سے آن کے کنسرنس تھے ہمارے بارے میں, ہمیں تو کہا جا رہا ہے ہم نے سب سے زیادہ امپروو کیا, ہم اپنی رسپانسبلٹی کو سیریس لیتے ہیں. تو یہ جو ایشوز ہیں جس کی وجہ سے پہلے پاکستان پہ سوالات اٹھتے تھے, اب وہ سوالات سائڈ پہ ہو جانے چاہیے. اب سبسٹنس کے اوپر بات ہونی چاہیے, اب ایشوز کے اوپر پالیسی لیول پہ فارورڈ موومنٹ ہونی چاہیے. اس کا اظہار ہمیں نظر آئے گا پولیٹیکل سائڈ پہ, جو کانفیڈنس بلڈنگ ہوگی اس کے اندر اس کا اظہار اب نظر آئے گا کہ ہمیں وہ کنسرنز وہاں پہ نہ کم ملیں گے کہ نیوکلیئر سیکیورٹی کے پوائنٹ آف ویو سے جو آتے تھے, اب ہمیں ملے گا کہ ہم پاکستان کے ساتھ کنسٹرکٹیولی انگیج کریں, پاکستان بھی چاہے گا کہ وہ کنسٹرکٹیولی انگیج کرے.
بہت شکریہ آپ فیصل محمد, آپ ہمارے ساتھ تھے, آپ نے میں جوائن کیا, تھینک یو سو مچ. اور سامعین اب اس سیگمنٹ کو ہم یہاں پہ ختم کرتے ہیں, بریک لیتے ہیں. بریک کے بعد جب واپس آئیں گے تو نفیسہ ہود بھائی بات کر رہی ہوں گی امریکہ میں کورونا کے دنوں میں غذائی تحفظ پہ.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. پیش خدمت ہے کورونا وائرس کے دوران امریکہ میں خوراک کی عدم فراہمی پر رپورٹ. اس وقت امریکہ میں کورونا وائرس سے کاروباری سرگرمیاں بڑی حد تک معطل ہیں, لوگوں کی قوت خرید میں کمی آئی ہے اور جس کی وجہ سے انہیں خوراک دستیاب نہیں ہو رہا. واشنگٹن اور اس کے مضافات میں سرکاری تعاون سے کام کرنے والے فوڈ بینک کی ایک رپورٹ کے مطابق یہ صورتحال اور بدتر ہوگی، جس کی وجہ سے واشنگٹن میں 2.5 لاکھ لوگ بھوک کا شکار ہو سکتے ہیں۔ اس طرح کی خبریں دیگر ریاستوں سے بھی مل رہی ہیں۔ اس موضوع پر سنیے امریکہ میں اسلامی ادارہ کاؤنسل آف امریکن اسلامک ریلیشنز کی سربراہ سروت حسین، جو ٹیکسس میں مقیم ہیں۔ ان کے ساتھ ہوں گے ریپبلکن پارٹی کے شکاگو میں سٹی کاؤنسل کے رکن طلعت رشید۔ تو شروع کرتے ہیں سروت حسین سے۔ ہمیں علم ہے کہ اس وقت جو کرونا وائرس وبا ہے، اس کی وجہ سے امریکہ بھر میں لوگوں کے پاس اب خوراک نہیں رہا۔ بہت ہم نے تصاویر دیکھیں ٹیلی ویژن پہ، جس میں لوگ لائنوں کے حساب سے اس وقت فوڈ بینکس کے آگے خوراک لیتے ہوئے نظر آتے ہیں، گروسریز لیتے ہوئے نظر آتے ہیں۔ آپ بتائیے کہ کیا ہو گیا ہے جس کی وجہ سے اس طرح کے مناظر ہمیں دیکھنے پڑ رہے ہیں؟
دیکھیں، کرونا کے اس پینڈیمک کی وجہ سے حالات صرف امریکہ میں نہیں، پوری دنیا میں بدل چکے ہیں۔ اب اس میں پولیٹیشنز اپنے اپنے فائدے کی باتیں کر رہے ہیں، بجائے یہ دیکھنے کے باٹم لائن کیا ہے اور کس طرح سے مدد کی جائے۔ خیر، اگر پولیٹیشنز ہمارا کچھ نہیں کر سکتے، ہمارے پبلک لیڈرز کچھ نہیں کر سکتے، تو اسلامک پوائنٹ آف ویو سے یہ ہے کہ ہمیں یہ سارے میٹرز اپنے ہاتھ میں لینے ہیں۔ اور اپنے ہاتھ میں ہم کیسے لیں گے؟ جب ہم مسلمان ہیں تو اسلام نے ہمیں پیچھے یہ کیا ہے، ہمیں یہ کرنا ہے، چاہے ہم مسلمان ہوں نہ ہوں، اپنے اپنے کچن گارڈنز بنا سکتے ہیں، اپنے جانور نہیں رکھ سکتے۔ تو چکن تو ہر جگہ ہی الاؤڈ ہے، انلیس آپ اپارٹمنٹس میں رہتے ہوں۔ تو حالات اتنے خراب ہیں کہ حکومت کے پاس پیسے ختم ہو رہے ہیں، اسٹیٹس کے پاس پیسے ختم ہو رہے ہیں، پورے ڈپارٹمنٹس، کئی ڈپارٹمنٹس جو ہیں بند کر دیے جا رہے ہیں۔ ایسے میں ہم یہ لائن لگا کے بیٹھ جائیں کہ جی آپ ہمیں کھانا دیں، حکومت نہیں دے رہی۔ میری جان تو خیال ہے، حالانکہ میں ڈیموکریٹ ہوں، ڈائی ہارٹ ڈیموکریٹ ہوں، مگر جہاں پر اپنی عقل استعمال کرنی ہے تو کرنی ہے نا۔ حالات تو اور تباہ ہوں گے، دوائیں ابھی فوراً نکلنے والی نہیں ہیں، ایک سال ڈیڑھ سال اور لگ جائے گا۔
طلعت رشید، آپ کے علم میں ہے کہ وقتی طور پہ اور شارٹ ٹرم میں امریکہ نے بھی ایک امدادی پیکیج کا اعلان کیا تھا کورونا وائرس فوڈ اسسٹنس پروگرام کے تحت۔ اپریل میں کوئی 16 بلین ڈالرز جو ہیں وہ فارمرز کو دیے گئے، اور اس کے تحت یہ کہا گیا کہ جو غذا ان سے خریدیں گے وہ فوڈ بینکس میں دی جائے گی۔ لیکن اب وہ بھی جو رقم ہے وہ ختم ہوتی جا رہی ہے، اور دسمبر میں کہتے ہیں باقاعدہ ایک کرائسس آ جائے گا۔ اس حوالے سے ریپبلکن کیا سوچ رہے ہیں؟
دیکھیں، اب یہ چکر جو یہ ہو رہا ہے یہ ہے سپلائی اور ڈیمانڈ کا۔ پہلے یہ ہوتا تھا کہ کافی این جی اوز جو ہیں وہ ہیلپ کرتی تھی فوڈ بینکس کو، فوڈ پینٹریز کو، لیکن اب یہ ہے کہ وہ بھی ایگزاسٹ ہو چکی ہیں، کیونکہ لوگوں کی ڈیمانڈ اتنی بڑھ چکی ہے، لوگ اتنے ہیں جن کو ضرورت ہے کھانے پینے کی۔ اور ریپبلکن نے جتنا، ڈونلڈ ٹرمپ نے جیسے آپ نے کہا 16 بلین ڈالر کا پیکیج انہوں نے دیا، اس میں سے 550 ملین ڈالر جو نان پروفٹ آرگنائزیشن ان کو بھی دیے انہوں نے، لیکن اس کے باوجود یہ جو کمی پوری نہیں ہو رہی۔ دوسری طرف یہ ہو رہا ہے کہ کافی جو فارمرز ہیں ان کی کراپس جو ہیں وہ جل سڑ رہی ہیں، کیونکہ ان کو پک کرنے کے لیے کوئی نہیں ہے، کیونکہ کووڈ کی وجہ سے فارمرز کام نہیں کر رہے، اور جو لوگ نارملی پک کرتے ہیں ان ویجیٹیبلز وغیرہ کو یا فوڈ کو، وہ نہیں کر رہے، تو وہ بھی ضائع ہو رہا ہے۔ وہ دوسرا پہلو ہے۔ لیکن یہ ہے کہ اب یہ اپنی مدد آپ کے تحت یہ کرنا پڑے گا۔ گورنمنٹ کے پاس اب اتنا پیسہ نہیں ہے، انہوں نے آلریڈی شروع میں پیسے دیے ہیں، اب یہ کوشش کر رہے ہیں کہ دوسرا جو ریلیف پیکیج آئے گا اس میں بھی کچھ دیں، لیکن یہ ہے کہ ایکسپینسز کافی بڑھ رہے ہیں ہر جگہ۔ اسکولوں میں دیکھیں نا، پہلے یہ ہوتا تھا کہ اسکول جو ان کو بچوں کو فری لنچ کیا جاتا تھا، اب یہ ہے کہ کیونکہ اسکول بند ہے لیکن پھر بھی پیرنٹس یہ انسسٹ کر رہے ہیں جی کہ ہمارے بچوں کو لنچ پرووائڈ کیا جائے، وہ پرووائڈ کر رہے ہیں وہ۔ تو یہ ہے کہ ایک لمٹ ہوتی ہے گورنمنٹ کی بھی ہیلپ کرنے کی، جو لوکل لیول پہ ہے یا اسٹیٹ لیول پہ ہے یا فیڈرل لیول پہ ہے، یہ ساری چیزیں جو ہیں یہ رول پلے کر رہی ہیں۔ اب پتہ نہیں فیوچر میں کیا ہوگا، لیکن یہ ہے کہ مسائل نظر آ رہے ہیں فوڈ کے لحاظ سے، کیونکہ یہ تو ایک گلوبل ایشو ہے، پوری دنیا میں فوڈ کی جو کمی ہے۔
سروت صاحب، یہ بتائیں کہ کیونکہ کیئر کی آپ سربراہ ہیں، آپ یہ بتا سکتی ہیں کہ کمیونٹی کے حوالے سے کہ کمیونٹی کو کس طرح آپ نے دیکھا لیتے ہوئے، یا پھر ایسے مخیر حضرات ہیں کمیونٹی کے اندر ان کو دیتے ہوئے آپ نے دیکھا؟
دیکھیں میں میرا جو تجربہ ہے نا، میں بہت انوالوڈ ہوں کیئر اینڈ ادر دین کیئر آلسو، کہ میں دیکھ رہی ہوں اسپیشلی ہماری کمیونٹی میں دینے کا بہت زیادہ جذبہ ہے. اس وقت یہ لوگ فوڈ لائنز میں نہیں کھڑے ہوئے ہیں، ان فیکٹ جمع کر کے ہم لوگوں نے یہ نکالی ہیں اسکیمز کہ ایک جگہ پورا لا کے اپنا گروسریز کی کینز وغیرہ جو بھی ہیں نان پیریشیبل وہ جمع کر دیں، پھر لے جا کے ہم لوگ فوڈ بینکس میں ڈراپ کر دیتے ہیں. تو ہماری کمیونٹی والے تو پراؤڈلی میں یہ کہہ سکتی ہوں الحمدللہ کہ ایسے ایک دو کچھ ایسے ہیں جو شاید واقعی بھوکے مر رہے ہوں، واقعی کر رہے ہوں، ورنہ کمیونٹی ایک دوسرے کو بہت سپورٹ کر رہی ہے. تو ہمارے پاس نہ صرف کمیونٹی آپس میں سپورٹ کر رہی ہے مگر باہر بھی لے جا کے دے رہی ہے. جیسا نیبرہڈز ہیں، یہ ہیں جہاں پتا ہے کہ بھائی یہ ضعیف ہیں، یہ ان کے پاس کام نہیں ہے، ان کی نوکریاں چلی گئیں، ان کو بھی جا کے دے رہے ہیں، وہ لوگ مسلمان نہیں ہیں. تو الحمدللہ یہ جذبہ ہم لوگوں کے پاس ایسے وقتوں پہ ایسا آ جاتا ہے کہ دینے کا جو ہے نا. تو میں کمیونٹی میں تو میں یہ دیکھ رہی ہوں بہت زیادہ، لیکن جب فوڈ بینکس کا ہے سان انٹونیو میں میں نے دیکھا اتنی لمبی لائنز لگی ہوئی گاڑیوں میں کہ فوڈ بینک سے اٹھانے ہیں. تو ان کو تو جا کے ہم کچھ اور سکھا نہیں سکتے کہ بھائی آپ بھی اپنا کچھ اپنی مدد آپ کے تحت کچھ کریں.
لیکن طلعت رشید، واشنگٹن پوسٹ کی یہی رپورٹ تھی کہ تقریباً 2.5 لاکھ لوگ ایسے ہیں واشنگٹن کے علاقے میں جو کہ بھوکے رہیں گے اگر فوری طور پہ کچھ کیا نہیں گیا. اب کیونکہ یہ ریپبلکن حکومت ہے لہٰذا کانگریس کی طرف سے کیا توقع کی جا رہی ہے؟
تو اب یہ کوشش کر رہے ہیں کہ جو بڑی بڑی ریپبلکن نے یہ کیا ہے، جو بڑی بڑی کمپنیز فوڈ ڈونیشن کی کمپنیز ہیں ان سے وہ بات کر رہے ہیں کہ وہ کچھ ڈونیٹ کریں تاکہ اس سے یہ جو ڈیزاسٹر ہے فوڈ کا جو ہونے والا ہے اسے تھوڑا سا یو نو ریلیف ملے. دوسری بات یہ ہے کہ اس میں یہ بھی دیکھا گیا ہے کچھ لوگ ناجائز فائدہ بھی اٹھا رہے ہیں. تو اس کو کم کرنے کے لیے گورنمنٹ نے اب یہ انیشیٹو لیا ہے کہ جو پہلے کرائیٹیریا ہوتا تھا انکم لیول اس کو انہوں نے لوور کر دیا ہے تاکہ یہ کہ زیادہ لوگ کوالیفائی ہو سکیں اور زیادہ لوگ اس سے اپرچونیٹی جو ہے اس کو اویل کر سکیں. اور ہماری کمیونٹیز جو ہیں اس میں اللہ کا احسان ہے کہ ہم لوگ دے رہے ہیں، لے نہیں رہے ہیں، یہ سب سے بڑی اچھی بات ہے، بلکہ یہاں پہ کے لوگ اپریشیٹ بھی کرتے ہیں.
لیکن بہت سارے ایسے لوگ ہیں جو کہ جن کا کوئی بھی نہیں ہے. ایسے میں بتائیے سرور صاحبہ بالکل آخر میں کہ آپ کے خیال میں امریکہ جیسے ملک میں لوگوں کا بھوکا جانا کس حد تک نابرابری جو ہے اس وقت معاشرے میں اس کی عکاسی کرتا ہے؟
صحیح ہے، یہ بہت اچھا سوال ہے اور ہم سب کو اس پہ ریفلیکٹ کرنا چاہیے. امریکہ میں دو قسم کے لوگ ہیں، ایک تو بہت ہی امیر ہیں اور جو اپنے آپ کو سمجھتے ہیں جو بلینئرز ہیں، جو ٹرمپ کا ساتھ بھی دیتے ہیں، ان کے بڑے فائدے ہوئے ہیں ٹرمپ کی پریزیڈنسی میں اور ابھی بھی ہو رہے ہیں ان حالات میں بھی. تو ایک تو ان کا جو ساتھ دیتے ہیں، ان کے پاس بہت پیسہ ہے، دے سکتے ہیں اپنے اس میں سے نکالیں تو. لیکن اب امریکہ کا حال یہ ہے کہ اس کو ہم یہ نہیں کہہ سکتے امیر ترین ملک ہے، کیونکہ ان کے حالات میں جیسے آپ کو پہلے بتا رہی تھی کہ اسٹیٹ ڈپارٹمنٹس بند ہو رہے ہیں بھائی، ان کے ڈپارٹمنٹس کو کنسالیڈیٹ کر کے اور چھوٹے چھوٹے خالی ہزاروں سے لوگوں کو لے آف کیا جا رہا ہے، ہزاروں میں ہے. یہ ملک کہاں تک کرے گا؟ ملک کی بھی ایک ٹریجری ہوتی ہے نا، اور اس میں کب تک یہ پیسہ رہے گا؟ اب یہ ہم سوچیں کہ بھائی ہاں حکومت کو کرنا چاہیے، ابھی بھی میں سمجھتی ہوں کرنا چاہے تو حکومت ذرا یہ امیروں کو اپنے ساتھ لے کے کر سکتی ہے، مگر ابھی حالات اتنے خراب ہو رہے ہیں کہ ہم صرف ان کی اس پہ دار و مدار پہ بیٹھ نہیں سکتے، ان سے بھیک مانگ نہیں سکتے، خود کر سکتے ہیں. یہ پہلے ہو چکا ہے دنیا میں، ہم بھی کر سکتے ہیں. ہماری کمیونٹی ہم نے یہ شروع کیا ہے، اپنے اپنے گھروں میں چھوٹے چھوٹے گرین ہاؤسز لگا لیے ہیں اور اس میں جو ہم لوگ کلٹیویٹ کر رہے ہیں وہ لے جا کے فوڈ بینکس کو بھی دیتے ہیں اور لوگوں کو ایڈورٹائز کرتے ہیں کہ آپ آ کے ہمارے پاس سے لیں، چاہے وہ مسلمان ہوں یا نہ ہوں. اور ماشاء اللہ اپریشیٹ بہت کیا جا رہا ہے، ماشاء اللہ کر رہے ہیں. اس لیے نہیں کر رہے کہ بھائی صرف ثواب کے اس سے، اس لیے کر رہے ہیں کہ اس کی اب ضرورت ہے. اب ہم امریکنز ہیں تو ہمیں کرنا ہی کرنا ہے ملک کے اوپر. یہ نہیں ہوگا یہ معاملہ اگر آج ختم ہو جائے کرونا کسی اللہ تعالیٰ کی مدد سے، علاج شروع ہو جائیں, ہم واپس جانے میں بھی تو ٹائم لگے گا نا. ایک رات میں ختم ہوتے کے ساتھ ہی ہر چیز بیک ٹو نارمل نہیں ہونے کی. امریکہ کا کلچر اتنا بدل رہا ہے, ٹو گو بیک ٹو واٹ وی ور, یہ بہت مشکل ہے اب سوچنا.
ہمارے ساتھی کاؤنسل آف امریکن اسلامک ریلیشنز کی ٹیکسس میں چیئر سروت حسین اور ریپبلکن پارٹی کے سٹی کاؤنسل میں نمائندہ طلعت رشید, بہت شکریہ اور خدا حافظ.
اور سامعین, اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.